यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म नवराज लम्साल। शुरूमा प्रमुख समाचार। झण्डै 3400 घरधुरीलाई पानी उपलब्ध गराउने गरी 5 थरमा निर्माण भएको यासोक तमोर पम्पिङ खानेपानी आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन। खानेपानी प्रयोजनका लागि प्रयोग हुने विद्युत महसुलमा पुनर्विचार गर्ने प्रधानमन्त्रीको आश्वासन। मन्त्रालयहरूमा हुन सक्ने नीतिगत र व्यक्तिगत अनियमितताप्रति सचेत रहने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको निर्णय। सरकारले 16 लाख घर परिवारलाई निशुल्क बीमा गर्ने तयारी गरेको अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाद्वारा जानकारी। र दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण तीव्र, मृत्यु हुनेको संख्या 5 र संक्रमितको संख्या 600 नाग्यो। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकासका कामलाई तीव्रताका साथ अघि बढ़ाइरहेको बताउनु भएको छ। 5 थरको यासोकमा यासोक तमोर पम्पिङ खानेपानी आयोजनाको आज उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सरकारले जनतालाई उपलब्ध गराउने सुविधा जनजीवन सहज बनाउने गरी अघि बढ़ाउने बताउनुभयो।
दमक सिसा पानी बाटो 3 चरणमा तयार हुँदैछ र पहिलो चरण प्रारम्भ भएको छ, हामीले शिलान्यास गरिसकेका छौँ। तमर करिडोर बन्दैछ, यस प्रदेशकै विकासमा थुप्रो दूरगामी महत्वका कामहरू हुँदैछन्। ओलाङसुङ गोलाबाट तिब्बतसम्म जाने बाटो, केसना कञ्चनजङ्घा बाटो देखि लिएर भेडेटार यासोक राके फिडिम यो बाटो, यस्ता बाटाहरू अनेक बन्दैछ। कोशी करिडोर बन्दैछ, तमर जलाशययुक्त आयोजना 756 मेगावाट, त्यसको डिटेल सर्वे हुँदैछ र हामीले खाने पानीको आयोजनाको शुभारम्भ गर्न सक्यौं बिजुली भएको हुनाले। विकास, बिजुली र बाटो, शिक्षा र स्वास्थ्य, उत्पादन र रोजगारी, यिनै कुराहरूसँग विकास जोडिएको छ, जनताको सुख सुविधा जोडिएको छ र यी कुराहरूमा हाम्रो ध्यान गएको छ।
प्रधानमन्त्री ओलीले खानेपानी प्रयोजनका लागि विद्युत महसुल चर्को भएकाले त्यसमा पुनर्विचार गरिने बताउनुभयो। कार्यक्रममा खानेपानी मन्त्री बीना मगर, भौतिक पूर्वाधार मन्त्री बसन्त कुमार नेम्बाङ, पूर्व सभामुख एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपनेता सुभाष चन्द्र नेम्बाङ, खानेपानी मन्त्रालयका सचिव माधव बेलवासी लगायतले आयोजना सम्पन्नपछि अब नागरिकलाई खानेपानी समस्या नहुने बताउनुभयो। 13 थुम र 5 थर भएर बग्ने तमोर नदीको लुमुघाटबाट करिब 1400 भर्टिकल उचाइमा रहेको खानेपानी आयोजनाबाट विभिन्न 11 वटा ट्याङ्की मार्फत उपभोक्तालाई खानेपानी वितरण गर्न शुरू गरिएको छ। आर्थिक वर्ष 2072-73 निर्माण शुरू भई करिब 51 करोड़ रूपियाँको लागतमा सम्पन्न भएको खानेपानी आयोजनाबाट विभिन्न 7 ठाउँ पम्पिङ गरी कुम्याङ गाउँपालिका वड़ा नम्बर 1, 3, 4 र 5 का 3,344 घरधुरीलाई पानी वितरणको व्यवस्था मिलाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो 69 औं जन्मदिन मनाउन आज जन्मघर 13 थुमको 8 राई पुग्नु भएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको विषयमा 3 सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदन परिमार्जनसहित पारित हुने बताउनु भएको छ। आज धनुषाको मिथिला बिहारी नगरपालिकामा आयोजित धार्मिक कार्यक्रममा संचारकर्मीसँग कुरा गर्नुहुँदै राष्ट्र र जनताको पक्षमा हुने गरी एमसीसीको प्रतिवेदनमा परिमार्जनसहित पारित हुने बताउनुभयो।
एमसीसीको बारेको कुरो तपाईँहरूलाई थाहा छँदैछ, हाम्रो पार्टीको केन्द्रीय समितिको बैठकमा यो बारेमा गम्भीर ढंगले छलफल पनि भयो र केन्द्रीय समितिले राम्रो अध्ययन गरेर राष्ट्रको हितमा हुने कुराको ग्यारेन्टी नगरिकन आँखा चिम्लेर चाहिँ सम्झौता अनुमोदन गर्न हुँदैन भन्ने थियो केन्द्रीय समितिको। त्यही अनुसार 3 सदस्यीय हामीले अध्ययन कार्यदल पनि बनायौं झलनाथजीको नेतृत्वमा। त्यसले अस्तिको दिन हामी 2टा अध्यक्षलाई प्रतिवेदन बुझाइ पनि सक्यौं र अब हामीले सचिवालयमा छलफल पनि गर्यौं र अब चाहिँ संशोधन र परिमार्जन बिना अनुमोदन हुने स्थिति छैन।
अध्यक्ष प्रचण्डले पूर्व संचार मन्त्री गोकुल प्रसाद बास्कोटाको विषय कानूनी र अनुसन्धानको विषय भएको बताउनुहुँदै त्यस विषयमा सार्वजनिक लेखा समिति र अख्तियारले छानबिन गरिरहेको बताउनुभयो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विभिन्न मन्त्रालयका गतिविधिहरू अध्ययन गरी सार्वजनिक गर्न दलका विषयगत मन्त्रालय हेर्ने संयोजकलाई निर्देशन दिएको छ। कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा पार्टीका विषयगत मन्त्रालय हेर्ने संयोजकहरूको आज बसेको बैठकले विभिन्न मन्त्रालयमा नीतिगत र व्यक्तिगत अनियमितता हुन सक्ने भन्दै कांग्रेस चनाखो हुनुपर्नेमा जोड़ दिएको नेता सुरेन्द्रराज पाण्डेले जानकारी दिनुभयो। बैठकमा विषयगत मन्त्रालय हेर्ने संयोजकहरूले मन्त्रालयसँग सम्बन्धित विधेयक र नीतिका बारेमा समेत अध्ययन गरी पार्टीको धारणा बनाउनुपर्ने बारेमा छलफल भएको थियो। उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले विदेश पलायन भएका सम्पूर्ण युवालाई स्वदेश फर्की समृद्ध नेपाल निर्माणको अभियानमा सहभागी हुन आह्वान गर्नुभएको छ। नयाँ किरण समूह र टोखा नगरपालिकाले संयुक्त रूपमा आज काठमाडौँमा आयोजना गरेको राष्ट्रिय युवा कविता प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गर्नुहुँदै उपप्रधानमन्त्री पोखरेलले राजनीतिक उपलब्धिपछि सामाजिक स्वतन्त्रता बढ्दै गएकोले युवा जुटेर आर्थिक विकास गर्ने समय आएको बताउनुभयो। कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले साहित्य राजनीतिभन्दा माथि हुने भएकोले स्रष्टाहरूले जनप्रतिनिधिहरूलाई खबरदारी गर्नुपर्नेमा जोड़ दिनुभयो। कविता प्रतियोगितामा कवि किशोर आचार्य प्रथम, केशव भट्टराई द्वितीय र जीवन आरोही तृतीय हुनुभएको थियो। गृहमन्त्री रामबहादुर थापाले देशमा शान्ति सुरक्षा सुदृढ़ रहेको बताउनु भएको छ। नेपाल सरकार, गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा भएको दुई दिने सुरक्षा बैठकमा मन्त्री थापाले गृह मन्त्रालय शान्ति सुरक्षा कायम गर्न कटिबद्ध रहेको बताउनुभयो। सुरक्षा बैठकका क्रममा आयोजना गरिएको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले सरकारले गत वर्ष विकासको आधार तयार गरेको र यस वर्षबाट देशमा समृद्धि र विकासको थालनी गरिसकेको बताउनुभयो। उहाँले नेपाल र भारतबीच देखिएको कालापानी, सीमा विवाद र सीमा सुरक्षालाई कूटनीतिक तवरले हल गर्न प्रयास भइरहेको बताउनुभयो। अर्थमन्त्री एवं संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवड़ाले आज संचार तथा सूचना प्रविधि मन्त्रालयमा पदभार ग्रहण गर्नुभएको छ। पदभार ग्रहण गर्नुहुँदै मन्त्री डाक्टर खतिवड़ाले सरकारको संलग्नता रहेका संचार माध्यमहरू प्रतिस्पर्धी बन्नुपर्नेमा जोड़ दिनुभयो। मन्त्री डाक्टर खतिवड़ाले गौरवपूर्ण इतिहास बोकेका सरकारी संचार माध्यमहरूले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न गुणस्तरीयता र सार्वजनिक जवाफदेहिताको पाटोलाई सँगसँगै अगाडि बढाउनुपर्ने बताउनुभयो।
कुनै बेला मुलुकमा निजी क्षेत्रका संचार माध्यमहरू सीमित थिए। निजी क्षेत्र चाहे त्यो प्रेसमा भन्नुहोस्, चाहे त्यो दृश्य श्रव्यमा भन्नुहोस्, कम भएको बेला सरकारले अग्रणी भूमिका खेलेर आम नागरिकमा सूचना सम्प्रेषण गर्ने, जानकारी सम्प्रेषण गर्ने मूल भूमिका निर्वाह गरेकै हो। त्यो इतिहास हाम्रो गौरव मान्छ। आजको दिनमा निजी क्षेत्र पनि आएको, अब हामी प्रतिस्पर्धी हुनु पर्यो। हाम्रो गुणस्तरीयता पनि काम गर्नुपर्नेछ र सार्वजनिक जवाफदेहिता पनि अलिकति बढी हुँदैन।
मन्त्री डाक्टर खतिवड़ाले सरकारका राम्रा र नराम्रा पक्षलाई सही रूपमा जनता समक्ष सम्प्रेषण गरी सुखी नेपाली र समृद्ध नेपालको अभियानमा सहयोग पुर्याउन संचार माध्यमहरूलाई आग्रह गर्नुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 7 बजेको समाचार। अब केही विज्ञापन र सन्देशहरू।
क्यों भाई, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नुपर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले लैंगिक हिंसा विरूद्धको अभियान वर्ष अन्तर्गत छाउगोठ अन्त्य कार्यक्रमलाई विशेष प्राथमिकताका साथ अगाडि बढ़ाएको जनाएको छ। मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरूङले अन्तर्राष्ट्रिय कलंकको रूपमा रहेको छाउगोठ प्रथाको अन्त्य गर्न मर्यादित महिनावारी अभियानमा सरकार लागिरहेको बताउनुभयो। मन्त्री गुरूङले संघ, प्रदेश, स्थानीय तह र विभिन्न संघ संस्थाहरू समेतको सहभागितामा छाउपडी, मानव बेचबिखन, कुरीति र कुसंस्कारको अन्त्य गर्न विशेष कार्यक्रमहरू शुरू गरिएको जानकारी दिनुभयो। उहाँले सरकारले सन् 2020 देखि 2030 सम्ममा छाउपडी लगायतका कुरीति अन्त्यका लागि कार्ययोजना बनाउन लागेको बताउनुभयो। युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले वर्ण व्यवस्थामा आधारित कुसंस्कारको अन्त्य नभएसम्म मानव मर्यादामा आधारित समाज निर्माण हुन नसक्ने बताउनु भएको छ। आज सिंहदरबारमा आयोजित क्रियाशील दलित पत्रकार संघसँगको छलफल कार्यक्रममा मन्त्री सुनारले वर्ण व्यवस्थामा आधारित समाज व्यवस्थाले दलित मात्र नभई सबै समुदाय प्रताड़ित भएकोले विकृति हटाउन पनि सबै लाग्नुपर्ने बताउनुभयो। सुदूरपश्चिम प्रदेशले हरेक जिल्ला र स्थानीय तहमा रहेका लगानीका सम्भावनालाई उजागर गरी लगानी बढ़ाउन विभिन्न कार्यक्रम गरिरहेको छ। कार्यक्रम अन्तर्गत अछामको मंगलसेनमा भएको अन्तर्क्रियामा अछाम, बाजुरा र डोटीका जनप्रतिनिधिहरूले प्रदेशभित्र लगानीका विभिन्न सम्भावनाहरू रहेको निष्कर्ष निकाल्ने भएका छन्। अछामबाट संवाददाता टेकराज भण्डारीको यो रिपोर्ट।
सुदूरपश्चिमको सम्भावना भनेको लगानी कम लाग्ने र आमदानी बढी आउने पर्यटन क्षेत्रलाई प्राथमिकता दिनको लागि पूर्वाधारहरू हामीले कसरी जोड्न सकिन्छ।
बाजुरा बुढीनन्दा नगरपालिकाका उपप्रमुख सृष्टि रेग्मी लगानी गर्न सकिने क्षेत्रबारे बताउँदै सुदूरपश्चिम प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा भएको अन्तर्क्रियामा डोटी बाजुरा र अछामका समन्वय समितिका प्रमुख उपप्रमुख नगरपालिकाका प्रमुख उपप्रमुख र गाउँपालिकाका अध्यक्ष उपाध्यक्षले आय आर्जन बढाउने क्षेत्रमा ध्यान दिनुपर्ने बताए। पूर्वी चौकी गाउँपालिका डोटीका अध्यक्ष दीर्घ बोगटी,
हामी साझेदारी बिना माथि उठ्न सक्दैनौ। निजी क्षेत्र सरकारी क्षेत्रदेखि लिएर सबै क्षेत्रको सहभागीमूलक ढंगले क्षेत्रहरूलाई पहिचान गरेर अगाडि बढ्यो भने हाम्रा धेरै सम्भावनाहरू छन्।
प्रत्येक स्थानीय तहका जनप्रतिनिधिले कृषि पर्यटन जलस्रोत जडीबुटी पूर्वाधार विकास सेवा क्षेत्र लगायतमा साझेदारी गर्न सकिने औँल्याएका छन्। मेल्लेख गाउँपालिका अछामका अध्यक्ष लोकबहादुर बोहरा,
उत्पादन तथा रोजगारी मूलक कार्ययोजनामा प्रदेश सरकार तथा स्थानीय सरकारले आफ्ना कार्ययोजनाहरू अगाडि बढाए मात्र हामी समृद्धितिर अगाडि बढ्न सक्छौ।
दिपायल सिलगढी नगरपालिकाका प्रमुख मन्जु मलासी स्थानीय उत्पादनलाई प्रोत्साहन हुने गरी अघि बढे राम्रो हुने बताउनुहुन्छ।
कम्तीमा पनि हाम्रो यहाँ त 100 टन चाहिँ भट्टमास जान्छ, त्यसको उपलब्धि हामीले हासिल गर्न सकिरहेका छैनौ। त्यसमा कसरी लगानी गर्न सकिन्छ भन्ने कुराहरू प्रदेश सरकारले जोड दिनुपर्छ।
जिल्ला समन्वय समिति अछामका उपप्रमुख टोप बहादुर रावलले आर्थिक समृद्धि तर्फ सबैले सहकार्य गरी अघि बढ्नुपर्ने बताउनुभयो।
आर्थिक सम्पन्न नभएकोले संघीयता अथवा लोकतन्त्र दिगो र दलिलो हुन सक्दैन। यो लगानी साझेदारीको कुरा गर्दा प्रदेश स्थानीय तह र संघको बीचमा समन्वय सहकार्य रहनुपर्छ।
सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले प्रदेशको आर्थिक समृद्धिका लागि प्रदेश सरकारले विभिन्न क्रियाकलाप अगाडि बढाएको बताउनु भएको छ।
यो प्रदेशको प्रति व्यक्ति आय कति हो, यस प्रदेशको मुद्रास्फीति कति हो, यसमा उत्पादन र उत्पादकता कति छ, कृषिमा लागत कति लाग्छ, अरू सम्भावनाहरू के रहेका छन् भन्ने कुरामा प्रदेश सरकारले गम्भीर रूपमा गृह कार्य गरिराखेको छ।
संघीय प्रदेश र स्थानीय सरकारले आर्थिक विकाससँग जोडिएका योजना तथा कार्यक्रम अघि बढाए समृद्ध नेपाल सुखी नेपालीको अभियान पूरा हुने देखिन्छ। टेकराज भण्डारी, रेडियो नेपाल, अछाम।
सिन्धुपाल्चोकमा आज करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्। मृत्यु हुनेमा भुटेकोशी गाउँपालिका 4 सिरिसेक 22 वर्षीय सार्की शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। सिरिसे स्थित चिनिया ठेकदार कम्पनी सिनो हाइड्रो पावर कम्पनीले बिछ्याएको इन्टरनेटको तार फलामे पोल ढलेर विद्युतको मुख्य प्रसारण लाइनमा लाग्दा पैदल यात्री सार्की शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्रेले जानकारी दिनुभयो। घाइते अर्का एकजनाको भने बारेबेसी स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ। झापाको कन्का स्थित बीपी वन वाटिकामा नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको पूर्ण कदको शालिक निर्माण गरिएको छ। कन्काई नगरपालिकाको 13 लाख रूपियाँको लागतमा शालिक निर्माण गरिएको नगर प्रमुख राजेन्द्र कुमार पोखरेलले जानकारी दिनुभयो। विक्रम सम्बत 2048 खाली रहेको जमीनमा कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले वृक्षारोपण गरी संरक्षण गरेको जग्गामा बीपी वन वाटिका निर्माण गरिएको छ। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको ब्यास नगरपालिका 12 कमलबारीमा आज भएको बस दुर्घटनामा चालकसहित 43 जना घाइते भएका छन्। दमौलीबाट मुगलिन आउँदै गरेको बस र डुम्रेबाट दमौली जाँदै गरेको बस एक आपसमा ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका 5 जना मध्ये 3 जनालाई चितवन मेडिकल कलेज र 2 जनालाई पोखराको मणिपाल अस्पतालमा रिफर गरिएको तनहुँका प्रहरी प्रमुख एसपी विनोद सिलवालले जानकारी दिनुभयो। अन्य घाइतेको दमौलीस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। पछिल्लो समय सिन्धुलीको फिक्कल गाउँपालिकाले किशोर किशोरीहरूको सहभागितामा सार्वजनिक सुनवाई कार्यक्रम गर्न थालेको छ। किशोर किशोरीहरूको सहभागितामा शुरू गरिएको कार्यक्रमबाट स्थानीय तहलाई जिम्मेवार र जवाफदेही बनाउन थप मद्दत पुग्ने विश्वास गरिएको छ। सिन्धुलीबाट संवाददाता कमल सरला सुनवारको यो रिपोर्ट।
हाम्रो स्थानीय तहमा चाहिँ सार्वजनिक सुनवाई बेला बेलामा हुन्छ भन्ने चाहिँ सुनेको छु।
किशोरी प्रत्यक्ष कार्कीले स्थानीय तहमा सार्वजनिक सुनवाई कार्यक्रम हुँदैछ भन्ने कुरा थाहा भएको बताइरहँदा फिकल गाउँपालिका एका रमेश खत्रीले भने दुई पटक गाउँपालिकाले गरेको सार्वजनिक सुनवाई कार्यक्रममा सहभागी भएर युवा तथा किशोर किशोरीहरूका लागि योजना माग गरेको बताउनुभयो।
मङ्सिरमा थियो गत वर्ष, त्यतिखेर त हामीले युवा सम्बन्धी कार्यक्रम समावेश अलिक कम भयो भन्ने हिसाबले हामीले कुरा दिइराखेका थियौँ। यसमा उहाँहरूले आगामी वर्षहरूमा योजनाहरू हामी थप्छौँ भन्ने प्रतिक्रिया दिनुभएको थियो।
त्यस्तै फिकल गाउँपालिका एकका हिमाल जोगीले पनि गाउँपालिकाले गरेको सार्वजनिक सुनवाई कार्यक्रममा सहभागी भएर विकास निर्माणको काम, त्यसको गुणस्तर, पारदर्शिता जस्ता कुरामा जान्ने बुझ्ने मौका पाएको बताउनुभयो। उहाँ युवा तथा किशोर किशोरीहरूको सहभागिता सार्वजनिक सुनवाई कार्यक्रममा हुनुपर्ने बताउनुहुन्छ।
किशोर किशोरी सार्वजनिक कार्यक्रममा उपस्थित हुनुपर्छ, किनभने उनीहरूमा बुझ्ने एउटा शक्ति हुन्छ, भोलिको दिनलाई अगाडि कसरी बढ्ने भन्ने खालको कुरामा चाँडो बुझ्न सक्छन् भन्ने मलाई लाग्छ।
फिकल गाउँपालिकाले वर्षमा दुईदेखि तीन पटकसम्म सार्वजनिक सुनवाई कार्यक्रम गर्दै आएको छ। सार्वजनिक सुनवाई कार्यक्रम गर्दा गाउँपालिकाले युवा तथा किशोर किशोरीहरूको सहभागिताको लागि पत्रचार गरेर सूचना दिने गरेको बताउनुहुन्छ फिकल गाउँपालिका पाँचका वडा अध्यक्ष राजु बराल।
सकेसम्म युवा लक्षित कार्यक्रमहरू, बाल बालिका लक्षित कार्यक्रमहरू, बाल अधिकारका कार्यक्रमहरू सञ्चालन गरेका छौँ। ती सञ्चालन गरेका कार्यक्रमहरू कति इफेक्टिभ छन् भनेर बुझ्नको लागि पनि हामीले उपस्थिति गरायौँ।
स्थानीय तह र नागरिक बीच दोहोरो संवाद स्थापित गरी गाउँपालिकाले प्रवाह गर्ने सेवालाई गुणस्तरीय बनाउन सार्वजनिक सुनवाई कार्यक्रम महत्वपूर्ण मानिन्छ। त्यसमा पनि युवा तथा किशोर किशोरीहरूको सक्रिय सहभागिताले स्थानीय तहलाई थप जिम्मेवारी र जवाफदेही बनाउन मदत गर्नेछ। कमल सरला सुनवार, रेडियो नेपाल सिन्धुली।
अब केही अन्तर्राष्ट्रिय समाचार। कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढेसँगै दक्षिण कोरियाले उच्च सतर्कता अप्नाएको छ। हालसम्म दक्षिण कोरियामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या 5 पुगेको छ भने संक्रमितको संख्या 600 नाएको छ। दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले कोरोना भाइरसको संक्रमण डरलाग्दो स्थितिमा पुगेको बताउँदै संक्रमण फैलन रोक्न आगामी केही दिनहरू निर्णायक हुने बताउनु भएको छ। यसैबीच चीनमा कोरोना भाइरसका संक्रमितको संख्या 77,000 पुगेको छ भने मृत्यु हुनेको संख्या 2,442 पुगेको छ। यसैगरी इरानको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरसबाट संक्रमितको संख्या 43 पुगेको छ भने संक्रमणबाट मर्नेको संख्या 8 पुगेको छ। इटालीमा कोरोना भाइरस संक्रमितको संख्या 100 नआएको छ भने मृत्यु हुनेको संख्या 2 पुगेको छ। टर्की र इनाको सीमा क्षेत्रमा आज गएको 5.7 म्याग्नेच्युड भूकम्पबाट टर्कीको भान प्रान्तमा 8 जनाको मृत्यु भएको छ भने 21 जना घाइते भएका छन्। अन्तर्राष्ट्रिय समाचार माध्यमका अनुसार जमीनबाट 5 किलोमिटर गहिराईमा भएको सो भूकम्पबाट 1,066 भवन ध्वस्त भएका छन्। टर्कीको विपद व्यवस्थापन निकायले उद्धार कार्य जारी रहेको जनाएको छ। अब पालो आर्थिक समाचारको प्रस्तुत गर्दैछन् सहकर्मी भुवन आचार्य।
अर्थमन्त्री डाक्टर युवराज खतिवडाले चरम गरिबीको रेखामुनि रहेका 16 लाख भन्दा बढी घर परिवारलाई निशुल्क बीमा गर्ने तयारीमा सरकार रहेको बताउनु भएको छ। अर्थमन्त्री खतिवडाले चरम गरिबीमा रहेका परिवारको संख्या करिब 16,50,000 रहेको उल्लेख गर्दै सरकारले अहिले एक परिवारले 3,500 वार्षिक 1,00,000 बराबर बीमा सुविधा प्राप्त गर्ने गरी व्यवस्था मिलाएकोमा त्यो सुविधा गरिबीको रेखामुनि रहेका सबैलाई निशुल्क गर्ने गरी विस्तार गर्ने तयारीमा सरकार रहेको बताउनु भएको हो। राष्ट्रिय बीमा संस्थानको आइतबार आयोजित 53 वार्षिकोत्सव कार्यक्रम अर्थमन्त्री डाक्टर खतिवडाले बीमा योजनामा आधारित सामाजिक सुरक्षामा जनतालाई समेट्न सकिएमा सबै खाले सामाजिक सुरक्षा योजना सफल हुने बताउनुभयो। कार्यक्रममा राष्ट्रिय बीमा संस्थानको जीवन बीमा कोषमा संचित रकम 25,96,00,000,000 पुगेको जानकारी गराइयो। मुलुकका 19 जीवन बीमा कम्पनी मध्ये बीमा कोष र बीमा शुल्क संकलनमा संस्थानले क्रमशः 10% र 12% हिस्सा ओगटेको त्यस अवसरमा जानकारी गराइएको थियो। साताको पहिलो दिन आइतबार नेपाली शेयर बजारको कारोबारमा उच्च अङ्कले वृद्धि भएको छ। आइतबार नेप्से परिसूचक 69.5 अङ्कले बढेर 1,504.14 अङ्कमा पुगेको छ। निप्से परिसूचक 69.5 अङ्कले बढ्दा कारोबार रकम 3,60,85,00,000 रुपियाँ पुगेको छ। कारोबार खुला भएसँगै उकालो लाग्न शुरू भएको शेयर बजार 1 बज्न नपाउँदै 50 अङ्क नजिक पुगेको थियो। कारोबार खुल्दा 1,435.87 अङ्कबाट शुरू भएको कारोबार 11:20 जाँदा भने बढ्ने क्रममा ब्रेक लाग्यो। त्यसपछि तीव्र उतार चढावका बीच निप्से परिसूचक 69.5 अङ्कले बढेर बन्द भएको हो। सरकारले उत्पादनशील कार्य गर्न तथा निर्यातलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ अगाडि बढाएको पुनर्कर्जा कार्यक्रममा सर्वसाधारणको आकर्षण बढ्दै गएको छ। आर्थिक समृद्धिको आधार तयार गर्न साना तथा मझौला कर्जालाई समेत जोड दिने सरकारको नीतिलाई बैंक तथा वित्तीय संस्थाहरूले आत्मसात गरेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार गत पुष मसान्तसम्म 19.75 अर्ब बराबरको रकम पुनर्कर्जामा प्रभाव भएको छ। पुनर्कर्जा दिने बैंकलाई केन्द्रीय बैंकले ब्याज सहुलियत समेत दिएको छ। नेपाल उद्योग वाणिज्य महासंघले वार्षिक साधारण सभा आगामी चैत 28 र 29 गते काठमाडौँमा आयोजना गर्ने भएको छ। आइतबार महासंघको सचिवालय टेकुमा बसेको कार्यसमिति बैठकले साधारण सभाको मिति घोषणा गर्दै साधारण सभा कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गर्ने निर्णय गरेको हो। साधारण सभाले वरिष्ठ उपाध्यक्ष सहित पदाधिकारी कार्यसमिति सदस्यको समेत निर्वाचन गर्नेछ।
आर्थिक समाचारपछि अब पालो खेलकुदको प्रस्तुत गर्दैछन् अजय बम।
झापामा आयोजना गरिएको तेस्रो संस्करणको 87 गोल्ड कपको उपाधि मसिन्द्र क्लबले जितेको छ। झापाको झिलझिली स्थित गणेश मान सिंह अध्ययन प्रतिष्ठान रंगशालामा भएको खेलमा मसिन्द्रको लागि विमल घरती मगरको एकमात्र गोल निर्णायक बन्यो। ए डिभिजन लिगको उपाधि जितेको केही हप्तामै मसिन्द्र 87 गोल्ड कपको उपाधि जित्न सफल भएको छ। केही समय अघि सम्पन्न ए डिभिजन खेलमा मसिन्द्र क्लबले नेपाल आर्मीलाई फाइनलमा पराजित गर्दै ए डिभिजन लिगको उपाधि जितेको थियो। आइतबार सम्पन्न फाइनल खेलको पहिलो मिनटमा नै मसिन्द्रका सुमेडिरलाई थ्री स्टारका डिफेन्डर डी बक्स भित्र लडाएपछि मसिन्द्रले पेनाल्टीको अवसर पाएको थियो। उक्त अवसरलाई मसिन्द्रका खेलाडी विमल घतिमगरले गोलमा परिणत गरेका थिए। मसिन्द्रले 87 गोल्ड कपको विजेता भन्दै 6 लाख नगद प्राप्त गरेको छ भने उपविजेताको रूपमा थ्री स्टार क्लबले 3 लाख प्राप्त गरेको छ। त्रिभुवन आर्मी क्लबले दोस्रो दिवाकर भूषाल स्मृति क्लब च्याम्पियनसिप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ। चितवन स्थित माडी नगरपालिका 3 बसन्तपुरमा अर्को विभागीय नेपाल एफएफ क्लबलाई आइतबार 3-0 सोझो सेटमा हराउँदै आर्मी च्याम्पियन बनेको हो। आर्मीले गत माघमा काठमाडौँमा सम्पन्न 5 आरबीबी एनभीए क्लब च्याम्पियनसिपमा भोगेको हारको बदला लिन सफल पनि भएको छ। उपाधिसँगै आर्मीले 2 लाख रुपियाँ हात पारेको छ। दोस्रो भएको एफएफले 1 लाख रुपियाँ चित्त बुझाएको छ। आइतबार नै नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ। तेस्रो भएको पुलिसले 50,000 रुपियाँ प्राप्त गर्यो। गण्डकीले 25,000 रुपियाँ हात पार्यो। फागुन 7 गते शुरू भएको प्रतियोगितामा 5 टोलीको सहभागिता भएको थियो। जाउलाखेली युथ क्लबले तेस्रो बागमती गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। मकवानपुरको फापरबारीमा आइतबार भएको फाइनलमा अर्को ए डिभिजन लिग टोली यति हिमालयन शेर्पालाई 1-0 पराजित गर्दै जाउलाखेल च्याम्पियन बनेको हो। 49 मिनटमा ड्याडी जुनियरले गरेको गोल खेलको निर्णायक बनेको थियो। हिमालयनका गोलकिपर छिरिङ लामाको गल्तीको फाइदा उठाउँदै जुनियरले गोल गरेका थिए। बागमती गाउँपालिका खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिता विजेता जाउलाखेलले 6 लाख रुपियाँ प्राप्त गरेको हाम्रा संवाददाता किशन
खेलकुदपछि अब मौसम सम्बन्धी जानकारी। आज राति देशको पूर्वी भूभाग र पश्चिमी तथा मध्य पहाड़ी भूभागमा आंशिकदेखि सामान्य बदली भई पहाड़ी भूभागका 1-2 स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुन सक्ने एवं बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि देशभर आंशिकदेखि सामान्य बदली भई मध्य तथा पूर्वी भूभागका साथै पश्चिमी पहाड़ी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ भने उच्च पहाड़ी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटा अधिकतम 24 डिग्री सेल्सियस, न्यूनतम 10.2 डिग्री सेल्सियस, काठमाडौँ 23 डिग्री सेल्सियस र न्यूनतम 7.4 डिग्री सेल्सियस र वर्षा फाटफुट, पोखरा अधिकतम 25.4 डिग्री सेल्सियस र न्यूनतम 9.4 डिग्री सेल्सियस, वीरेन्द्रनगर 24.9 डिग्री सेल्सियस र न्यूनतम 9.5 डिग्री सेल्सियस, वर्षा 0.8 मिलिमिटर र दिपायल 23.4 डिग्री सेल्सियस र न्यूनतम 11.2 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। झण्डै 3400 घरधुरीलाई पानी उपलब्ध गराउने गरी 5 थरमा निर्माण भएको यासोक तमोर पम्पिङ खानेपानी आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन। खानेपानी प्रयोजनका लागि प्रयोग हुने विद्युत महसुलमा पुनर्विचार गर्ने प्रधानमन्त्रीको आश्वासन। मन्त्रालयहरूमा हुन सक्ने नीतिगत र व्यक्तिगत अनियमितताप्रति सचेत रहने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको निर्णय। सरकारले 16 लाख घर परिवारलाई निशुल्क बीमा गर्ने तयारी गरेको अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाद्वारा जानकारी। र दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण तीव्र, मृत्यु हुनेको संख्या 5 र संक्रमितको संख्या 600 नाग्यो। सुन्दै हुनुहुन्थ्यो साँझ 7 बजेको समाचार, यही सकिन्छ। अब हाम्रो अर्को बुलेटिन 8 बजे अंग्रेजीमा हुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल। नमस्कार।